وَإِنَّهُ هُوَ مَا تَوَاحْيَا، اور یہ کہ اسی نے موت دی اور اسی نے زندگی بخشی، اور یہ کہ اسی نے نر اور مادہ کا جوڑا پیدا کیا، اور ایک بوند سے جبکہ وہ ٹپکائی جاتی ہے. اللہ اکبر. کیا پتہ چلا کہ سیکس ڈیٹرمینیشن میل کی طرف سے ہوتی ہے. کتنی عورتیں اس وجہ سے طلاق دے کے گھر بھجوا دی گئیں کہ بیٹی پھر پیدا ہو گئی. اس آیت نے 1400 سال پہلے وہ حقیقت بتا دی یہ جو پچھلی صدی میں ڈسکور ہوئی ہے کہ سیکس کی ڈیٹرمینیشن باپ کی طرف سے ہوتی ہے. دیکھیں جسم میں کروموسوم نام کی ایک چیز ہوتی ہے، ایکس ایکس، دو ایکس لکھیں گے نا، اس فارمیشن سے بچی پیدا ہوتی ہے. اور ایکس اور وائی یہ دو ہیں، ایک ایکس ہے اور ایک وائی ہے، یہ کمبینیشن ہوگا نا تو بیٹا پیدا ہوگا. ایکس ایکس ہے نا، جب ماں باپ کا ملاپ ہوتا ہے تو عورت کی طرف سے یا ایک ایکس آئے گا یا دوسرا ایکس، آلویز سیم ایکس ہی آئے گا. مرد کی طرف سے ایکس بھی آ سکتا ہے تو وائی بھی آ سکتا ہے. جب باپ کا بھی ایکس آتا ہے، ماں کا بھی ایکس آتا ہے تو بیٹی پیدا ہوتی ہے. ماں سے تو ایکس ہی آیا، باپ سے جب وائی آ جائے گا تو بیٹا پیدا ہوگا. 100% یہ مرد کی طرف سے، لیکن اس مرد کے بھی ہاتھ میں نہیں ہے، کس کے ہاتھ میں ہے؟ وَأَنَّهُ خَلَقَ الزَّوْجَيْنِ الذَّكَرَ وَالْأُنْثَى. تو کبھی اولاد کے ہونے نہ ہونے، بیٹا بیٹی کو ہونے پہ نہ ماں پہ ڈالے نہ باپ پہ ڈالے، یہ اللہ کے حکم سے ہوتی ہے. اور یہ کہ دوسری زندگی بخشنا بھی اسی کے ذمے ہے. اور یہ کہ اس نے غنی کیا اور جائیداد بخشی. ہیں ہم غنی؟ شکر کیجئے. ہیں ہمارے پاس جائیدادیں؟ اللہ کا کروڑ شکر کیجئے کہ اللہ نے کسی کا محتاج نہیں کیا. اور یہ کہ وہی شیرا کرب ہے، اور یہ کہ اسی نے عاد اللہ کو ہلاک کیا اور سمود کو ایسا مٹایا کہ ان میں سے کسی کو باقی نہ چھوڑا، اور ان سے پہلے قوم نوح کو تباہ کیا کیونکہ وہ تھے ہی سخت ظالم اور سرکش لوگ، اور اوندی گرنے والی بستیوں کو اٹھا پھینکا، پھر چھا دیے ان پر جو وہ جو کچھ تم جانتے ہو کیا چھا دیا. پس انسان اپنے رب کی کن کن نعمتوں میں تم شک کرو گے. 3 سیکنڈ تک سوچئے. فبئی آلائی ربک تتمارا. نعمتیں اس کی دی بھی اور شک اسی پر ہی ہے. پھر فرمایا ھذا نذیر من النذر الاولی. یہ تو ایک ڈراوا ہے پہلے آئی ہوئی نصیحتوں کی طرح، یا یہ تو ایک تنبیہ ہے پہلے آئی ہوئی تنبیہات میں سے. آنے والی گھڑی قریب آ لگی ہے. کیا ہے یہ؟ میری موت اور کیا، یا ہم سب کی قیامت جو کسی بھی وقت آ جائے گی؟ کیا مجھے یقین ہے کہ میری موت کا وقت قریب ہے؟ اگر ہمیں پہلے پتہ لگ جائے کہ میری موت کا وقت قریب ہے تو کیا کروں گی؟ کچھ بھی نہیں کروں گی، وہی کروں گی جو ابھی کر رہی ہوں. واللہ ہی ہمیں یقین ہی نہیں آ کر ڈاکٹروں پہ، ہم کہیں گے نہیں ایسے کہتے ہیں. اور ڈاکٹروں کے کہنے سے کبھی موت آتی ہے؟ پھر تو سارے بیمار پہلے مر جائیں، اور آپ نے کئی دیکھے ہوں گے کئی سالوں سے بستر پہ اور جوان بچے چلے گئے. تو جب موت کو قریب سمجھیں گے نا پھر بات سمجھ آتی ہے. فرمایا اور جب وہ آئے گی تو اللہ کے سوا اس کو کوئی ہٹانے والا نہیں. اب کیا یہی وہ باتیں ہیں جن پر تم اظہار تعجب کرتے ہو؟ ہنستے ہو روتے نہیں، اور گا بجا کر انہیں ڈالتے ہو. اللہ اکبر، کس کلچر پہ تنقید ہے ان آیتوں میں. روتے دھوتے کس وقت ہیں؟ جب کوئی اپنی زندگی کا غم ملتا ہے. قرآن سنتے وقت بھی ہنستے ہیں، تماشا بنا لیا دین کو. کبھی تالیاں ساتھ پیٹتے ہیں، کبھی میوزک سنتے ہیں، کبھی راگ رنگ لپتے ہیں، کبھی کچھ. اشارہ ہے اس میں سامے دون میں گانے کی طرف. عرب لوگ گانے بجانے کو سمد کہتے تھے، راتوں کو محفلیں سجاتے تھے، محفل موسیقی، محفل غزلیات، اور وہاں جو جذبات پہ شعر ہو رہے ہوتے ہیں ایک دوسرے کی آنکھوں کے راستے سے. اور اس وقت کسی کی بیوی کسی کا شوہر، اور کیا حالات ہوتے ہیں. اللہ کہتے ہیں دین کو کھیل سمجھتے ہو. کئی ایسے لوگ ہیں جو کبھی شاید دین کی محفل سجائیں نہ سجائیں، لیکن ایسی محفلیں دین کے نام پہ سجاتے ہیں کہ آج قوالیوں کی رات ہے. اور وہاں جا کے کبھی سنا تو کریں کہ وہ کیا، اللہ معاف کرے ایگزیجریشن، اور کیا کچھ ہوتا ہے. تو دعا کیجئے ہمیں دین کے معاملے میں اللہ سنجیدہ کرتے ہیں. کبھی آپ کے بچے کھیلتے کودتے ڈاکٹر بنے؟ کیا صرف تماشوں کے ساتھ ماسٹرز ہوتا ہے؟ تو دین کو آج ہم نے کیا کھیل سمجھا؟ اللہ کہتے دین کی بات پر تمہیں تعجب ہے؟ اللہ کی بات سمجھ آتی ہی اسے ہے جو سنجیدگی سے سنے. تو یاد رکھیں، ہر وقت فن کا ماحول مسجدوں میں بھی بنا دیں گے نا، پھر بھی اللہ نہیں ملے گا. لوگ تو بہت آئیں گے، खाना के वक्त खाना खा के चले जाएंगे, खेल के वक्त खेल कूद के चले जाएंगे, आप रात के स्लीप ओवर रखिए, वो जिन्नों की कहानियां स्टोरियां सुन के फुटबॉल खेल के चले जाएंगे। करो क्या, फसजुदू लिल्लाहि वाबुदू, झुक जाओ अल्लाह के आगे और बंदगी बजा लाओ। आयते सजदा करेंगे इंशाल्लाह हम भी, आप लोगों को भी तिलावत सुनाते हैं आयतों के, आपने साथ ही करनी है। तो आखिरी आयत पे आप उठ के अपनी जगह से जहां भी मुमकिन है सजदा करके दोबारा बैठ सकते हो। 1 से लेकर 26 तक तिलावत सुनते हैं, और उसके बाद जब तिलावत खत्म होगी तो बल्कि सजदा तो फिर अभी कर लेते हैं आप, मैं तो करने लगे, आप लोग कर ले, और इसी के दौरान फिर हम इंशाल्लाह इसके फौरन बाद चला। चलती है ना तो हमारे नाज़रीन को देखने को मिले उसकी आवाज बड़ी अच्छी लगती है। से दुआ है कि ये कुरान हमारे सीनों में चला जाए। अगली सूरत शुरू करेंगे, सूरत कमर। बिस्मिल्लाहिर्रहीम। इक्तरबते सात वनशक्कल कमर। क्यामत की घड़ी करीब आ गई और चांद फट गया। नबी सल्लम से एक मौजजा मांगा था इन्होंने कि ये चांद दो टुकड़ों में बट जाए, और वो हो गया। अल्लाह ने उसी चीज को क्यामत के आने की दलील बनाकर पेश कर दिया कि जो रब इस दुनिया में ये बात करवा सकता है, क्या फिर वो असल में क्यामत को नहीं ला सकता। हकीकत है कि सूरत कमर के अंदर ये मंजर पढ़ने के बाद हम सबको देखने के बाद क्यामत के बारे में अगर हल्का सा भी शुबा या कोई शक था तो उसको दूर कर लेना चाहिए कि क्यामत आके रहेगी। फरमाया, मगर इन लोगों का हाल ये है कि ख्वाह कोई निशानी देख ले मुंह मोड़ जाते हैं और कहते हैं ये तो चलता हुआ जादू है। उन्होंने इसको भी झुटला दिया और अपनी ख्वाहिशात नफ्सी की पैरवी की। हर मामले को आखिरकार एक अंजाम पर पहुंच कर रहना है। हाईलाइट करेंगे यहाँ लफ्ज वत्तबाहु, मुसलसल हर सूरत में आप ये लफ्ज पढ़ें तो गोया के कुरान पाक के तकमील की तरफ पहुंचते पहुंचते अल्लाह ताला हमें एहसास दिला रहे हैं कि अगर अभी तक तुम्हारी ख्वाहिशात नफ्स अल्लाह की हुदन के ताबे नहीं हुई तो फिक्र कर लो। इन लोगों के सामने पिछली कौमों के वो हालात आ चुके हैं जिनमें सरकशी से बाज रखने के लिए काफी सामान इबरत है और ऐसी हिकमत जो नसीहत के मकसद को बदर्जा उतम पूरा करती है, मगर डरावे इन पर कारगर नहीं होते। पस से नबी इनसे रुख फेर लो। क्यामत का मंजर के साथ अपनी कब्रों से इस तरह निकले, पुकारने वाले की तरफ दौड़े चले जा रहे होंगे और वही मुनकरीन जो दुनिया में इसका इनकार करते थे। ये तो बड़ा कठिन दिन है। 3 सेकंड तक अपने आप को सोचिए कि मैं उस वक्त कैसी लग रही होंगी। किसी डॉक्यूमेंट्री का कोई सीन जहन में आ रहा है, सच्ची बताऊं कैसे लोग खौफजदा होंगे, हरासा होंगे, हमारे साथ क्या होना है, अभी पता नहीं आगे क्या होगा, किस तरह से ये मामला बिकेंगे। एक छोटी क्यामत जो हजरत नूह की कौम पर आई थी उसका जिक्र है आगे। कज़बत क़ब्लहुम कौम नूह, इनसे पहले कौम नूह जुटला चुकी, इनसे पहले नूह की कौम जुटला चुकी है, उन्होंने हमारे बंदे को झूठा करार दिया। जरा नोट कीजिएगा, नूह जैसे शख्स जिसका अल्लाह ताला कुरान में इतने प्यार से जिक्र करें, कौम ने उनको क्या क्या टाइटल दिए। पहला झूठा, आप बड़े झूठे हैं, अपने ऊपर लीजिए। बल्कि आप यहां से पढ़ लिख के 2-2.5 साल के बाद आप निकले और आपने कहा बस अब तो मैं दर्स दिया करूंगी, इंशाल्लाह देंगे। अब आप बड़े तबाक से गई दर्स देने, आपने वहां अपनी चीजें लगाई, सजाई, बात शुरू की, पीछे से एक बोलता है और झूठी चुप कर जा, हमें पता है झूठ बोलती है। और आगे जो दूसरे लफ्ज है उसको भी अपने ऊपर लेंगे ना, फिर चोट पड़ेगी। नूह का दर्द तो हम इतना नहीं ले पाते ना अपने ऊपर। तो अल्लाह ताला कहते हैं उन्होंने नूह को कहा झूठा और साथ ही कहा ये दीवाना है, कोई आपको दीवानी, और वो बुरी तरह झिड़का गया। इस आयत पे तो मेरा दिल कहता है मैं रो के, सुन्नत है हजरत नूह की। अगर आपकी खातिर बेकदर हो रहे हैं ना आज, तो गम ना करें, वो कदर की हद कर देगा। वो हदीस कुदसी कई बार आपको सुनाई गई है इस प्लेटफॉर्म से कि तू मेरी राह में चल के तो देख, कदर की हद ना कर दूं तो कहना, तू मेरी राह में बिक के तो देख, तुझे अनमोल ना कर दूं। हम कुछ भी नहीं थे, इस कुरान ने हमारी कदर बढ़ा दी। हजरत अबू हुरैरा खुद को कहा करते थे कि अबू हुरैरा तू क्या था, कबीला दौस का एक गुलाम, तेरी ये औकात थी कि लोग जहां रुके तू भी रुके, उनके लिए खाना पानी रख, उनकी जगह बना, उनके जानवरों को पकड़, फिर जब उठ जाए तो उनके साथ चलने लगे, यानी गुलाम जो करते हैं। और इस्लाम ने तुझे इतनी इज्जत दी कि लोग तुझे अमीरुल मोमिनीन फिल हदीस कहते हैं। तो अगर इल्म के रास्ते में थोड़ी सी बेकदरी हो, और सिस्टर्स बहुत सारी ऐसी होती हैं जो दीन की तरफ आती हैं, बस एक बात उनकी दोस्त ने किसी महफिल में उनको कह दी, ये क्या कर लिया, ये किधर चल पड़ी, बस रो के वापस आएंगे, आज के बाद फेंको उतारो, चलो जैसे थे वैसे ही हो जाओ वापस, क्योंकि मुझे अपनी दोस्तों की ये बातें बर्दाश्त नहीं होती। अक्सर कॉमन थिंग जो देखी गई है दीन की तरफ नए नए आने वालों की जिंदगी की, वो क्या कि लोग फिर उनको दावतों में बुलाना छोड़ देते हैं, मेहंदियों में छोड़ देंगे, कि ये तो आके अब तनकीद ही करेंगी। तो अल्लाह आपकी मदद कर रहा है, आपने क्यों हर वक्त अपनी जान पे बोझ लाद के रखना है। तो अल्लाह ताला कहते हैं नूह को तो झिड़का भी गया। फदा रब्बहु अन्नी मग़लूबुन फंतसिर, बस इसने अपने रब को पुकारा कि मैं मग़लूब हो चुका, अब तो इनसे इंतकाम ले ले। उम्मते मुस्लिमा को एक दुआ सिखाई जा रही है, कभी इंडिविजुअल लेवल पे या इज्तमाही तौर पे उम्मते मुस्लिमा को बुरा कहा जाए, यही दुआ मांगे कि रब्बी इन्नी मग़लूबुन फंतसिर, मैं तो नहीं बदला ले सकती ना, तू ले ले मेरा। फिर क्या हुआ इसका जवाब सुनिए। तब हमने मूसलाधार बारिश से आसमान के दरवाजे खोल दिए और जमीन को फाड़ कर चश्मों में तब्दील कर दिया, और ये सारा पानी इस काम को पूरा करने के लिए मिल गया जो मुकद्दर हो चुका था। और नूह को हमने तख्तों वाली और कीलों वाली पर सवार कर दिया कश्ती जो हमारी निगरानी में चल रही थी। नोट कीजिएगा, इस जुमले को हाईलाइट कर लीजिए तो बहुत ही अच्छा होगा। جزال لمن کان کفر. یہ تھا بدلہ اس شخص کی خاطر جس کی ناقدری کی گئی. پیچھے کیا تھا؟ وزدوجر, نوح کو لوگوں نے ڈانٹا, اس کی ناقدری کی. اللہ نے ایک بندے کی ناقدری کرنے کی سزا پوری دنیا میں اس وقت کے جو لوگ تھے ان کو ڈبو دیا, یعنی پوری قوم کی ہلاکت کی صورت میں ہو گئی. کیا پتا چلا کہ جب اللہ آپ کی قدر کرتا ہے نا, تو پھر وہ ساری کمیاں دور ہو جاتی ہیں جو لوگوں کے آپ سے ناراض ہونے کی وجہ سے ہوتی ہیں. تو فرمایا یہ تھا بدلہ اس شخص کی خاطر جس کی ناقدری کی گئی. ادھر تو ایسے لگتا ہے کہ پوری دنیا کو ڈبویا صرف اس لیے کہ تم نے میرے نو کو ڈانٹا کیوں. ایک مومن اللہ کی نظروں میں اتنا قیمتی ہے, اللہ ہمیں سچا مومن بنا دے. اس کشتی کو ہم نے ایک نشانی بنا کر چھوڑ دیا, پھر کوئی ہے جو نصیحت قبول کرنے والا؟ اب اشارے مل رہے ہیں اس کشتی کے نکلنے کے. اور یاد رکھیں جیسے فرعون کی لاش ڈسکور ہو گئی ہے نا, آج تک تو نہیں تھی, یہ ابھی پچھلے چند سالوں میں نہیں ہوئی نا, اسی طرح اس آیت کے مطابق ایک وقت آئے گا کہ دنیا والے حضرت نوح کی وہ ٹوٹی پھوٹی کشتی بھی دیکھیں گے جودی پہاڑ پہ. بلکہ ایک ڈاکیومنٹری کسی ٹی وی پہ آئی تھی, تو مجھے کسی نے ایک دو مہینے پہلے بھیجی تھی, تو اس میں انہوں نے پورا اس کو آرٹیکولیٹ کیا ہوا تھا کہ کس طرح سے وہاں لوگوں کو اوپر سے کوئی کشتی دیکھی اور یہ اور وہ ہے. تو ایک وقت آئے گا یہ ڈسکور ہوگی اور اس کو دیکھ کر بھی لوگ مسلمان ہوں گے, کہ قرآن میں اس کا ذکر ہے. جیسے آج کئی لوگ فرعون کی باتیں سنتے ہیں جو, اور قرآن میں اس کی خبر دیکھ کر وہ مسلمان ہوتے ہیں. پیچھے آپ کو سنایا تھا کہ جب فرعون کی لاش ڈسکور ہوئی تھی تو وہ نمک سے بھری ہوئی تھی, پٹھیوں سے بھرا ہوا تھا. تو جب اس ڈاکٹر نے جس نے اس کو یہ سب کیا تھا, تو اس کو بتایا گیا کہ یہ قرآن میں, تو وہ مسلمان ہو گیا تھا. تو اللہ یہ نشانیاں دکھائے گا دنیا کو, یاد رکھیے. ہم نہیں کرتے نا اپنے دین کا کام, اللہ کو پرواہ نہیں. ایک وقت ہے سائنس لوگوں کو مسلمان کر لے گی, اور ایک وقت ہے کہ یہ ہسٹری کی باتیں واقعات کی صورت میں دنیا میں آئیں گی, تو لوگوں کو پتہ چل جائے گا. فرمایا یہ تو ہے, تو لہٰذا کیا کرو, اپنی فکر کرو. ہم نے اس قرآن کو نصیحت کے لیے آسان کر دیا. اب آپ کو یہ تکرار کے ساتھ جملہ ملے گا, وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُدَّكِّرٍ. ہم نے اس قرآن کو نصیحت کے لیے آسان بنا دیا, پھر ہے کوئی نصیحت قبول کرنے والا؟ سمجھ لیجئے یہیں. کچھ لوگ کہتے ہیں اس آیت میں تو یہ لکھا ہے کہ قرآن تو اتنا آسان ہے تو گرامر تو اتنی مشکل ہے. پہلے میں آپ سے ہی پوچھتی ہوں کہ گرامر کس کو مشکل لگتی ہے؟ لفظ گرامر تو سب کو مشکل لگتا ہے, یہ تو مجھے پتا ہے. تو اگر ہم گرامر کا نام بدل دیں, فن رکھ دیں, ڈراما رکھ دیں, فلم رکھ دیں, پھر کتنوں کو گرامر مشکل لگتی ہے؟ کتنے لوگوں کو گرامر پڑھنے کا شوق ہے؟ عربی کی بات کر رہی ہوں. اللہ آپ کا شوق بڑھائے, تھوڑے ہاتھ اوپر کریں. اور میں سوچ رہی تھی کیوں نہ ہم رمضان کے بعد ایک چھوٹا سا کریش کورس کریں, جس میں ہم تھوڑی سی بیسکس آف قرآن کی سیکھیں, جیسے اسم کیا ہوتا ہے, فعل کیا ہے اور یہ وہ ہے. کیونکہ اصل میں کہانی یہ ہے کہ اٹلانٹا میں ہر چیز الٹے راستے سے ہو رہی ہے. تو گرامر تو ہم بالکل آخر میں پڑھاتے ہیں اپنے کورسز میں, لیکن آپ کی وہ میں سجیشنز دیکھ رہی تھی کل, مجھے اتفاق ہوا پرسوں, بلکہ کل تھوڑا تھوڑا کر کے دیکھا. جو آپ لوگوں نے فیڈ بیک دی ہے ماشاء اللہ, جو آپ سے لیے گئے, میرا بہت دل خوش ہوا اس کو پڑھ کے. میں نے ان سے کہا کہ آپ کے یہ فارمز ہیں, ان کو پکچرز کھینچ کے دوسروں سے بھی شیئر کریں کہ قرآن کیسا امپیکٹ دلوں میں رکھتا ہے. تو آپ سب سے میں بہت خوش ہوں کہ آپ کے دل میں واقعی اس کتاب نے ایک وہ جتا دی, جس کو کہنا چاہیے کہ ایک جوت جگ گئی ہے کہ آپ سیکھنا چاہتے ہیں. ایسے ہی ہے نا, میں غلط تو نہیں پڑھوں, کوئی میں نے پڑھنے میں تو غلطی نہیں کی. تو میں ان سے کہہ رہی تھی کہ اچھا ٹھیک ہے, میں آپ کو ایک ٹرائل دیتی ہوں, کیا آپ کو تقریباً ایک دو مہینے کا ایک اس طرح کا ٹرائل دیتی ہوں کہ جس میں وہ ساری پریپ سیمسٹر کی جو چیزیں ہوتی ہیں جو قرآن فہمی میں بہت مددگار ہوتی ہیں. ہم ویسے بھی ہر جگہ ہی کرتے ہیں, لیکن آپ کا ٹیسٹ زیادہ سخت ملوں گی, مشکل نہیں ڈالیں گے. تو جس میں ہم بیسک تجوید اور اس طرح سے ہم علوم القرآن, قرآن کیسے پائل اپ ہوا, کیسے یہ سب کچھ ہوا, اور اس طرح کچھ علم کی باتیں. پلس میرے دل میں کل سے خیال آ رہا تھا کیوں نہ ایک چھوٹا سا ہم گرامر کا بھی اس میں حصہ ڈال دیں 15-20 منٹ, تاکہ ورڈ ٹو ورڈ ٹرانسلیشن شروع کرنے سے پہلے آپ کو تھوڑی سی سمجھ آ گئی ہو. کتنے لوگوں کو میرا یہ آئیڈیا اچھا لگا, ماشاءاللہ ماشاءاللہ. چلیے, انہوں نے مجھے کہا کہ استاد لوگ بھاگ جائیں گے, تو میں نے کہا جن کو بعد میں بھاگنا ہے وہ ابھی بھاگ جائیں, وہ آ جائیں گے واپس. کچھ بھی نہیں, کوئی گرامر سے بھاگتا ہے؟ آج تک ہم اپنے شوہر سے تو بھاگے نہیں, خوفزدہ ہو گئے. اللہ نہ کرے کبھی بھاگے تو کیا ہوگا, گرامر بڑھی ہے کہ آپ بڑھے ہیں. اور لفظ گرامر نہیں رکھیں گے ہم, اس کا فنی سا نام کو رکھ دیں گے. بہرحال یہ تو ایک آپ کو انجوائے کرانا تھا, لیکن قرآن نصیحت کے لیے آسان ہے, اور جتنی گرامر عربی کی آسان ہے دنیا کی کسی زبان کی گرامر اتنی آسان نہیں, جب میں آپ کو اپنے یقین سے کہہ سکتی ہوں. अगर आपने साइंस पढ़ी है ना, तो जैसे साइंटिफिक फैक्ट्स है ना, एक पढ़ लें तो अगला खुद बहुत इक्वेशंस की सूरत में खुलता है। इस अरबी ग्रामर एक लफ्ज़ सीख लीजिए, बाकी सब आसान है। तीन चीज़ों से ग्रामर मिलके बनती है, आप, मैं और ये कुरान। आप कौन है? मफूल है। मैं कौन हूँ? फाइल हूँ। कुरान जो है वो फेल है, कुरान फहमी का, यानी उस्ताद, शागिर्द और सिलेबस, ये तीन चीज़ें हैं ग्रामर में। काम करने वाला, काम जिस पे किया जाए और वो काम। तो बार अल्लाह परेशान ना हो, वापिस आ जाए। हमें अल्लाह ताला ने कहा कि ये कुरान बहुत आसान है, लेकिन यहाँ लफ्ज नोट कीजिएगा, मुद्दकिर, नसीहत लेना इसे बहुत आसान है। एक अदना दर्जे का कम पढ़ा लिखा शख्स, देहात में रहने वाला भी इस किताब को जब पढ़ता है तो अपने लिए नसीहत ले लेता है, और एक बहुत पढ़ा लिखा इंटेलेक्चुअल माइंड वाला शख्स जब इसको पढ़ता है उसको भी पता चलता है। तो ये कुरान लोगों के लेवल पे काम करती है। इसीलिए ये चीज मैं आपको एक्सपीरियंस से बताऊंगी कि आम क्लासेस में ये नहीं चलता, लेकिन कुरान की क्लास में आप देखिए 18 साल की बच्ची भी बैठी होती है और 70-80 साल के भी बैठते हैं। मुझे आज तक कभी किसी ने ये कंप्लेन नहीं दी कोर्सेज जब हम ऑफर करते हैं कि उस्ताजा इन बच्चियों को तफसीर नहीं समझ आ रही। बड़े हैं भी, छोटे भी, उर्दू इंग्लिश वाले भी बैठे होते हैं। कल आप में से किसी ने पूछा कि आपको इंग्लिश आती है, आप सुन सकती हैं लेकिन लिखती इंग्लिश में, आप तो आइडियल है इस कोर्स के लिए। किस कोर्स के लिए? जो कुरान का होगा। क्यों होगा? इस वजह से कि आप उर्दू में सुनकर इंग्लिश में लिखेंगी तो कल आप इंग्लिश लोग वाले को सिखाएंगी, और जहाँ इंग्लिश के चांसेस ज्यादा है उर्दू वालों के। तो कहने का मतलब कि तफसीर सबको एक जैसी समझ आती है। आप में से कई बच्चियां जिसको इस वक्त भी उर्दू नहीं आती, अलीना को मैं जानती हूँ, आपको उर्दू नहीं पढ़नी आती, आप मुसलसल दौरे कुरान सुन रही है ना, आपको फील हो रहा है ना कि ये कुरान आपसे बातें कर रहा है। यही होता है लॉन्ग कोर्सेज में भी, उर्दू इंग्लिश नो बैरियर एट ऑल। क्यों? इसलिए कि कुरान तो वो है जो रब का कलाम है, और गूंगे बच्चे को भी माँ की आवाज आ जाती है, गूंगा भी माँ के इशारे समझता है। तो लिहाजा कुरान से नसीहत लेने के लिए ना उम्र की कैद है, ना लैंग्वेज बैरियर है। ये तो बस हर एक उसको आएगी जिसके दिल में इसकी तड़प होगी, और अल्लाह में इसकी तड़प लगा दे। आज ने जुटलाया तो देख लो कैसा है मेरा अजाब, और कैसे थे मेरे डरावे। हमने एक मुसलसल नहुसत के दिन सख्त तूफानी हवा इन पर भेज दी, जो लोगों को उठा उठा कर इस तरह फेंक रही थी जैसे वो जड़ से उखड़े हुए खजूर के तने हों। बस देख लो कैसा था मेरा अजाब और कैसे थे मेरे डरावे। हमने इस कुरान को नसीहत के लिए आसान कर दिया, फिर है कोई नसीहत कबूल करने वाला? पता चला कि कुरान की नसीहत से वही फायदा उठाएगा जो कबूल करने वाला दिल लेकर आएगा। समूद ने डरावों को झुटलाया और कहने लगे एक अकेला आदमी जो हम ही में से है, क्या अब हम इसके पीछे चले? इसका इतबा हम कबूल कर लें तो इसके मानी ये होंगे कि हम बहक गए और हमारी अकल मारी गई। क्या हमारे दरमियान बस एक ही शख्स था जिस पर अल्लाह का जिक्र नाजिल किया गया? नहीं, ये परले दर्जे का झूठा और बर खुदे गलत है। ना उस वेला देखिए नबियों के कितना मुंह लगते थे, आप इसकी शिद्दत को महसूस करें कि नबियों के बारे में कहते हैं ये झूठा है, ये खुद बड़ा बन के बैठ गया, अल्लाह ने नहीं इसको बनाया। हमने अपने पैगम्बर से कहा कल ही इनको मालूम हुआ जाता है कौन परले दर्जे का झूठा और कौन बरहुदे गलत है। हम ऊंटनी को इनके लिए फितना बनाकर भेज रहे हैं, बस अब जरा सब्र के साथ देख लो कि इनका क्या अंजाम हुआ। इनको जता दे का पानी इनके और ऊंटनी के दरमियान तकसीम होगा, और हर एक अपनी बारी के दिन पानी पर आएगा। आखिरकार इन लोगों ने अपने आदमी को पुकारा और उसने इस काम का बेड़ा उठाया और ऊंटनी को मार डाला, फिर देख लो कि कैसा था मेरा अजाब और कैसे थे मेरे डरावे। हमने इन पर बस एक ही धमाका छोड़ा और वो बाड़े वाले की रौंदी भी बाढ़ की तरह भुस होकर रह गए। कभी कोई ऐसी खेती जिसकी फसल काट ली गई उसका तसव्वुर लाइए जहन में, तो फिर आपको ये बात वाजे हो सकती है कि अल्लाह ताला ने यहाँ क्या बात कही है, किस तरह से अल्लाह ताला उन चीजों को लेकर इन लोगों के सामने पेश करते हैं कि अपनी फिक्र करो, अपने आप को देखो कि किस तरह से तुम इस दुनिया में अल्लाह ताला के एक हुक्म के मुंतजर हो। आज इंसान कितना करता है, इसलिए जरूरत है इस बात की कि अपने आप को अल्लाह ताला के सामने पेश किया जाए, और अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए कि हम अपने आप को अल्लाह की पकड़ से पहले ही सीधा कर लें, वरना ऐसा ना हो कि अल्लाह ताला हमें इसी आयत के मिसाल के मुताबिक कर दे। और अल्लाह ताला ने जिन लोगों को भी इस तरह से किया था आज वो कहाँ होंगे, जरा सोचिए। हमने इस कुरान को नसीहत के लिए आसान बना दिया, फिर है कोई नसीहत कबूल करने वाला? आप देख रहे हैं हर कौम की तबाही की बात है और अब जिक्र कुरान का है। क्या पता चला कि आज के दौर में उम्मत मुस्लिमा अगर इस तरह की सजाओं से और अल्लाह की पकड़ से बच सकती है तो उसका जरिया क्या है कि इस कुरान को नसीहत की किताब बना लो। हम नसीहत से ज्यादा इसको सवाब की किताब और खैर बरकत की किताब बनाते हैं। किताब का जो बुनियादी मकसद है वो नसीहत है, और अल्लाह ताला हमें इसकी तौफीक अता फरमा दे। और जब तक लोग किताब से नसीहत नहीं लेंगे इसके बाकी पढ़ने के फवायद भी नजर नहीं आएंगे। لوط کی قوم نے تنبیہات کو جھٹلایا اور ہم نے پتھراؤ کرنے لی ہوا اس پر بھیج دی، پھر لوط کے گھر والے اس سے محفوظ رہے، ان کو ہم نے اپنے فضل سے رات کے پچھلے پہر بچا کر نکال دیا، یہ جزا دیتے ہیں ہم اور اس شخص کو جو شکر گزار ہوتا ہے. اللہ ہمیں بھی شکر گزار بنا لے. وَلَقَدْ أَنذَرَهُمْ بَطْشَتَنَا، لوط نے اپنی قوم کے لوگوں کو ہماری پکڑ سے خبردار کیا، مگر وہ ساری تنبیہات کو مشکوک سمجھ کر باتوں میں اڑاتے رہے. پھر انہوں نے اسے اپنے مہمانوں کی حفاظت سے باز رکھنے کی کوشش کی. آخر کر ہم نے ان کی آنکھیں مون دی. چکھو اب میرے عذاب اور میری تنبیہات کا مزہ، صبح سویرے یہ کٹل عذاب نے ان کو آ لیا. چکھو مزہ اب میرے عذاب کا اور میرے ڈراووں کا. وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُدَّكِرْ، ہم نے اس قرآن کو نصیحت کے لیے آسان بنا دیا، پس ہے کوئی جو نصیحت قبول کرنے والا ہو. لکھیے اپنا نام. اللہ جی میں موجود ہوں، میں نصیحت لینا چاہتی ہوں. میں اس کتاب کو نصیحت کے لیے تو پڑھ رہی ہوں، ثواب کے لیے پڑھنا ہوتا تو یہ تو بڑا آسان تھا، پھر تو میں گھر بیٹھ کے بھی پڑھ سکتی تھی. اور اللہ تعالیٰ ہمیں اس کتاب سے نصیحتیں لینے والا بنا دے اور ہم اس کو اپنی زندگی کی کتاب بنا لیں، اور اللہ تعالیٰ اس پہ غور و فکر کی دعوت دیتا ہے. پھر فرمایا وَلَقَدْ جَعَ عَلَى فِرْعَوْنَ النُّذُرَ، اور آلِ فرعون کے پاس بھی تنبیہات آئی تھی، مگر انہوں نے ہماری نشانیوں کو جھٹلا دیا. آخر کار ہم نے ان کو پکڑ لیا جس طرح کوئی زبردست قدرت والا پکڑتا ہے. کیا تمہارے کفار کچھ ان لوگوں سے بہتر ہیں؟ یا آسمانی کتابوں میں تمہارے لیے کوئی معافی لکھی ہوئی ہے؟ یا ان لوگوں کا کہنا ہے کہ ہم ایک مضبوط گروہ ہیں، اپنا بچاؤ کر لیں گے، ان قریب یہ گروہ شکست کھا جائے گا. یعنی جب اللہ کی پکڑ آتی ہے تو بڑی بڑی جماعتیں اور گروہ کسی کے کام نہیں آتے، اور ان قریب ایسا ہی ہوگا. اور اس وقت کیا ہوگا؟ یہ سب پیٹ پھیر کر بھاگتے نظر آئیں گے، بلکہ ان سے نمٹنے کے لیے ایک اصل وعدے کا وقت تو قیامت ہے، اور وہ بڑی آفت اور زیادہ تلخ ذات ہے. یہ مجرم لوگ در حقیقت غلط فہمی میں مبتلا ہیں اور ان کی عقل ماری گئی ہے. جس روز یہ منہ کے بل آگ میں گھسیٹے جائیں گے، اس روز ان سے کہا جائے گا بچکھو جہنم کی لپٹ کا مزہ. ہم نے ہر چیز ایک تقدیر کے ساتھ پیدا کی ہے، اور ہمارا حکم بس ایک ہی حکم ہوتا ہے، پلک چھپکاتے وہ عمل میں آ جاتا ہے. تم جیسے بہت سو کو ہم ہلاک کر چکے، پھر ہے کوئی نصیحت قبول کرنے والا؟ وَكُلُّ شَيْءٍ فَعَلُوهُ فِي الزُّبُرِ، جو کچھ انہوں نے کیا وہ سب دفتروں میں درج ہے، ہر چھوٹی بڑی بات لکھی ہوئی ہے. ہائی لائٹ کریں، ہر چھوٹی بڑی بات لکھی جا رہی ہے، پڑھی جا رہی ہے. تو پھر مجھے اور آپ کو اپنی فکر کرنی ہے نا کہ اللہ تعالیٰ میں کیئرفل ہوں. اور جتنا زیادہ انسان اپنے آپ کو اللہ کی پکڑ سے بچانا چاہے گا اتنا کیئرفل ہو جائے گا. ان المتقین فی جنات و نہر فی مقعد صدق عند ملیق مقتدر. آخری آیتوں کو نوٹ کیجیے گا ذرا، کیا خوبصورت منظر ہے. ان المتقین فی جنات و نہر، نافرمانی سے پرہیز کرنے والے یقیناً باغوں اور نہروں میں ہوں گے. فی مقعد صدق عند ملیق مقتدر، سچی عزت کی جگہ بڑے زی اقتدار بادشاہ کے قریب. کیا سمجھ آئے؟ جنت بالکل قریب بیٹھیں گے. امیجن تو کیجئے، آپ جنت میں، بہت خوبصورت مجلس سجی ہوئی ہے. یہ جو ملیق مقتدر ہے نا، فرشتوں کی جماعت، نیک لوگوں کی، پتہ نہیں وہ کیا پروٹوکول ہوگا جو اللہ جنت میں جنتیوں کو اس وقت دیں گے جب اللہ تعالیٰ سے ملیں گے. اور آپ کو تھا کہ جنت میں جمعے کا دن جو ہے نا، اس کا نام یوم المزید ہوگا، اور جمعے کے جمعے لوگ اللہ کا دیدار کریں گے. آگے جا کے آپ کو سورۃ جمعہ میں ایک حدیث لکھاؤں گی انشاءاللہ، اگر اللہ کا حکم ہوا تو. وہاں جب ہم اللہ کے پاس ہوں گے تو کیا ہوگا؟ آج دنیا میں ہم کتنا تڑپتے ہیں بڑے لوگ ہمیں بلائیں، کوئی بڑا بلا تو لے، سب کو بتاتے ہیں مجھے بھی بلایا، مجھے خط آیا. اور کبھی آپ کو صدر اوباما فون کر کے بلا لے تو میرا لے فوت ہی ہو جائیں کہ مجھے انہوں نے بلایا، وائٹ ہاؤس میں آپ کی دعوت ہے. پتہ نہیں ہم اس کے لیے تیاریاں کتنی کر لیں. اور دوسرے ملک میں رہنے والوں کو کوئی بلا لے، وہ پاؤں کے بل آنے کو تیار ہے، چل کے، لیٹ کے، بیٹھ کے، ہم جا رہے ہیں، ہمیں صدر جی نے بلایا. تو عند ملیق مقتدر، تو آئیے تلاوت کرتے ہیں ان آیتوں کے مل کے، اور اپنے لیے بھی دعا کریں گے کہ اللہ ہمیں اس محفل کا انویٹیشن ضرور دے. کس کو ملے گا؟ जिसने दुनिया में इस इनविटेशन को कबूल किया होगा। आयत 41 से शुरू करते हैं। आउस विल मिन शैतान रजीम। दुआ करते हैं कि हमें इस महफिल में शामिल भी रखे और इससे कभी दूर ना करे। अगली सूरत हम सब की फेवरेट सूरत। अल्लाह ताला से दुआ करते हुए कि इस सूरत को जो लोग धुलनों के लिए पढ़ते हैं और कुछ लोग बीमारियों से इलाज के लिए पढ़ते हैं, हम इसको उस लिए पढ़े जिसके लिए अल्लाह ने इसको नाजिल किया। बिस्मिल्लाहिर्रहमानिर्रहीम। सूरत रहमान अल्लाह का नाम है। अल्लाह के नामों में सूरतों में से ये सूरत रहमान आ गई। वैसे तो अर्रहमान है, लेकिन लफ्ज रहमान भी अल्लाह के लिए आता है क्योंकि इसमें मुबालगा है। अर्रहमान अल्लमल कुरान खलकल इंसान अल्लमहुल बयान। नहायत मेहरबान ने इस कुरान की तालीम दी, इसी ने इंसान को पैदा किया और इसे बोलना सिखाया। अल्लाह देखिए, ये कुरान दुनिया में अल्लाह के रहम का इजहार। अगर अल्लाह ताला ये जो अल्लामा युअल्लिमु ये रहम होगा तो पढ़ेंगे, लफ्ज अल्लामा सिखाना होता है। आजकल हम जिस स्टार्ट हैं ठीक है तेज बारे, लेकिन जब आप इसको एक एक लफ्ज पढ़ेंगे ना तो फिर ये अल्लामा युअल्लिमु तालीम बन जाएगा। एक हल्की बारिश की तरह आपके दिल की मट्टी कर जाए। अल्लाह कुरान से को अपनी अपना रहम कहती है। अपने आप से पूछिए, क्या मैं ये रहम चाहती हूँ अपने ऊपर, और क्या ये रहम मैं पा चुकी हूँ? और जो कुरान सीख चुके हैं इस अंदाज से, वो इस वक्त हाथ खड़े कर सकते हैं कि ये कितनी बड़ी दौलत है जिसको कोई हासिल करे। अपने लिए दुआ करें कि अल्लाह इस दौरे कुरान के पूरा होने से पहले तू मेरा नाम कुरान की तालीम के लिए लिख ले। कहां भी करें, किस तरह भी करें, आप जाने आपका रब जाने, लेकिन नियत करें। कितने लोग नियत करते हैं? अल्हम्दुलिल्लाह, कोई हाथ ऐसा तो नहीं जिसने हाथ नहीं उठाया। सब चाहते हैं ना सीखना है। फिर वो आप देखिएगा क्या होता है, वो तो एक नया एक्सपीरियंस होगा। अल्लाह ताला हमें उसमें दाखिल करे और हम उससे फायदा लेने वाले बने। सूरज और चांद एक हिसाब के पाबंद हैं और तारे और दरख्त सब सजदा रेस हैं। आसमान को इसने बुलंद किया और मीजान कायम की। क्या सिखाया जा रहा है कि कायनात बोल बोलकर इस बात की गवाही दे रही है कि तुम भी अल्लाह के आगे झुक जाओ। तुम्हें तो बोलने की तौफीक दी ना, तुम बोलो सुभान अल्लाह अल्हम्दुलिल्लाह सुभान अल्लाह सुबहान को दो सुभान सुभान करते हैं ना, क्योंकि उसने बोलना सिखाया। तो कायनात की जुबान तो नहीं है, तो वो फिर अल्लाह की तस्बीह कैसी कर रही है अल्लाह की बात को मानकर। और यहां ये भी पता चलता है किस डिसिप्लिन कायनात एक डिसिप्लिन की शिकार है। जब तक डिसिप्लिन को फॉलो नहीं करेंगे हम रहमान का ये कलाम नहीं सीख सकते। आज उम्मत मुस्लिमा अल्हम्दुलिल्लाह अपनी हिस्बे तौफीक दीन का बहुत चर्चा कर रही है। जैसे जिस जगह अल्लाह सबकी कोशिशें देखिए उनकी नीयत के मुताबिक पूरी करेगा, लेकिन कमी जिस चीज की है ना वो डिसिप्लिन की है, रूल एंड रेगुलेशन। तो दुआ कीजिए कि अल्लाह मुझे रूल्स वाला कुरान सीखना है। चले आप हाथ खड़ा करते हैं, कितने लोग हैं जो रूल्स के साथ कुरान सीखना चाहते हैं? मैं तजवीद रूल्स की बात नहीं कर रही, मैं ऑफिस रूल्स की बात कर रही हूँ। डिसिप्लिन रूल्स हो, मेरे आने का वक्त, मेरे जाने का, मेरी छुट्टियां गिनी जाएं, मुझे जो कहा जाए मैं मानूं। कितने लोग हैं? दोबारा हाथ खड़ा करें। अल्हम्दुलिल्लाह, कोई बात नहीं, कभी मौका है पहले आपसे फॉर्म फिल कराएंगे, उससे आपको रूल्स दिखाएंगे, फिर आपको मौका देंगे अपने फॉर्म्स वापस ले लें। लेकिन मैंने देखा है कि कागजों पे लिखा हुआ दिलों पे नहीं लिखा जाता जब तक हम खुद मानना ना चाहें। तो इंशाल्लाह कुरान को उसका ड्यू हक दे के सीखना है, और फिर जब सीखेंगे तो फिर हमें देख के भी रोकेंगे, डिसिप्लिन लोगे। सिंपल बात याद रखिए, जो डिसिप्लिन से सीखता है ना वो बाद में डिसिप्लिन मुस्लिम बनता है, फिर लोग उसको वाह-वाह करेंगे। जैसे अच्छे कॉलेज यूनिवर्सिटीज के पढ़े हुए बच्चे लड़के लड़कियां डिसिप्लिन होते हैं, उनको पता होता है कि हम इतने मुश्किल मराहल से गुजर कर सीख कर आए हैं। इसके बरक्स अगर कोई स्कूल वाले ही उन्हें कहते जो करना है कर लो, जब कर लो, तो फिर वही शख्सियात उभरेंगी ना जो आज उभरी हुई है। आज जब लोग दीन की क्लासेस के अंदर डिसिप्लिन नहीं रखते तो मैं कहती हूँ कि ये लोगों को खुद खराब कर रहे हैं। क्या वो पढ़ने के बाद भी जो दिल जाए करो, बस लफ्जों को पढ़ लो? तो अल्हम्दुलिल्लाह ये अल्लाह की तरफ से एक रहमत है कि हम इस कुरान को जब भी जहां पढ़ेंगे डिसिप्लिन के साथ पढ़ेंगे, लेकिन हम इसको अपने दिल पर लेंगे इस सोच के साथ कि हम अपने आप को ऐसा रखें। ये जो मीजान की बात है ना, ये मीजान अल्लाह ने दिलों में रखी हुई है, जिसको जमीर कहते हैं, नफ्से लवामा कहते हैं। गलत करने लगते हैं, अंदर से मिजान जो है झुकने लगता है कि यू आर डूइंग रॉन्ग। अल्लाह ताला से दुआ करते हैं कि अल्लाह ताला हमें इन सारी चीज़ों का बेहतरीन फायदा उठाने की तौफीक अता फरमाए, जो उसने हमारे लिए इस दुनिया में रखी। कहा तुम अल्लाह की किन किन नेमतों को झुटलाओगे? कैसे? फरमाया आसमान को इसने बुलंद किया और मीजान कायम कर दी, इसका तकाजा ये कि तुम मीजान में खलल ना डालो, इंसाफ के साथ ठीक ठीक तोलो और तराजू में डंडी ना मारो। जमीन को उसने सब मखलूकात के लिए बनाया, इसमें हर तरह के बकसरत लजीज फल हैं, खजूर के दरख्त हैं जिनके फल गिलाफों में लिपटे हुए हैं, तरह तरह के गल्ले हैं जिनमें भूसा भी होता है और दाना भी। फबी आलाई रब्बिकुमा तुकज्जिबान, बस अपने रब की कौन कौन सी नेमतों को तुम झुठलाओगे? क्या जवाब है इसका? आता है किसी को? बोलिए सर, सब जिसको आता है बोलिए। अल्लाह के नबी ने कहा जिन्नों के सामने जब ये सूरत पढ़ी तो उन्होंने इसका यही जवाब दिया, इंसानों को इसने ठीकरी जैसे सूखे सड़े गारे से बनाया है। देख ले इंसान का तारुफ कैसा हो रहा है। वखलकल जानवे मारिजे मिन्नार, और जिनको आग की लपट से पैदा किया, पस से जिन्हों इंस तुम अपने रब की किन किन अजायब कुदरत को झुटलाओगे? दोनों मशरिक और दोनों मगरिब सबका मालिक और परवरदिगार वही है, पस से जिन्हों इंस तुम अपने रब की किन किन कुदरतों को झुटलाओगे? अरबी में जो कह रहे हैं वो उर्दू में आप दोहरा लें कि अल्लाह हम तेरी किसी नेमत को नहीं झुटलाएंगे और तेरे लिए सारी तारीफें हैं। दुआ कीजिए कि हमें अल्लाह की नेमतों को झुटलाने से अल्लाह महफूज रखे। दो समंदरों को इसने छोड़ दिया कि बाहम मिल जाएं, फिर भी उनके दरमियान एक पर्दा हायल है जिससे वो तजावुज नहीं करते, पस से जिन्नो इंस तुम अपने रब की कुदरत के किन किन करिश्मों को झुटलाओगे? इन समंदरों से मोती और मूंगे निकलते हैं, पस से जिन्नो इंस अपने रब की कुदरत के किन किन कमालात को झुटलाओगे? और ये जहाज उसी के हैं जो समंदर में पहाड़ों की तरफ ऊंचे उठे हुए हैं, पस से जिन्नो इंस तुम अपने रब के किन किन एहसानात को झुटलाओगे? हर चीज जो इस जमीन पर है वो फना होने वाली है। लिखिए जरा इस मन के नीचे अपना नाम, कुल्लु मन अलैहा फान। तो मैं भी तो फानी हूं, मैं चली जाऊंगी इस दुनिया से तो क्या होगा? वयबका वजहु रब्बिका ज़ुल जलाली वल इकराम, और तेरे रब्बे ज़ुल जलाल इकराम का की जात बाकी रहेगी, उसका चेहरा बाकी रहेगा। पस से जिन्नो इंस तुम अपने रब के किन किन कमालात को झुटलाओगे? जमीन और आसमान में जो भी है सब अपनी हाजतें उसी से मांग रहे हैं। हरान वो नई शान में है, पस से जिन्नो इंस तुम अपने रब के किन किन सिफाते हमीदा को झुटलाओगे? सनफरुहु लकुम अय्युह सकलान फबिअय्यि आलाई रब्बिकुमा तुकज्जिबान, ऐ जमीन के बोझो अन करीब हम तुमसे बास पुरस करने के लिए फारिग हुए जाते हैं, फिर देख लेंगे कि तुम अपने रब के किन किन एहसानात को छुटलाते हो। ऐ गिरोह जिन्नो इंस, अगर तुम जमीन और आसमान की सरहदों से निकल कर भाग सकते हो तो भाग देखो, नहीं भाग सकते, इसके लिए बड़ा जोर चाहिए। है हम में से किसी की कुदरत? अल्लाह का कोई हुक्म आए और हम भागे उसे, भागो 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 भागो, कहाँ भागेंगे? जहां गिरेंगे اللہ کو حساب کے لیے پائیں گے. تو بات یہ کہ بھاگنے کی بجائے بات یہ کہ بھاگنے کی بجائے مان لیں, فرار کے راستے نہیں ہیں, ڈھونڈنے انشاءاللہ. اپنے رب کی کن کن قدرتوں کو تم جھٹلاؤ گے, بھاگنے کی کوشش کرو گے تو تم پر آگ کا شعلہ اور دھواں چھوڑ دیا جائے گا جس کا تم مقابلہ نہ کر سکو گے. اے جن و انس, تم اپنے رب کی کن کن قدرتوں کا انکار کرو گے, پھر کیا بنے گی اس وقت؟ امیجن کیجئے جب آسمان پھٹے گا. فکانت وردتن کا دہان, اور لال چمڑے کی طرح سرخ ہو جائے گا. فبی آلائی ربی کو ماں تو کا زبان, پھر اپنے کی کن کن قدرتوں کو انسان باقی پریشان ہو جاتا ہے. تو پھر آگے آپ کو مجھے ڈرایا گیا, ولی من خاف مقام ربی ہی جنتان, اور ہر اس شخص کے لیے جو اپنے رب کے حضور پیش ہونے کا خوف رکھتا ہو, دو باغ ہیں. فبی آلائی ربی کو ماں تو کا زبان, پھر اپنے رب کے کن کن انعامات کو تم جھٹلاؤ گے. زوات افنان, ہری بھری ڈالیوں سے بھرپور, اپنے رب کے کن کن انعامات کو تم جھٹلاؤ گے. ذرا نعمتوں کی لسٹ تو بنائیں, تین نعمتیں سوچیں اپنی, اور پھر سوچیں کیا میں اس کو جھٹلا سکتی ہوں. دونوں باغوں میں دو چشمے رواں, اپنے رب کے کن کن انعامات کو تم جھٹلاؤ گے. دونوں باغوں میں ہر پھل کی دو قسمیں, فبی آلائی ربکما تکذبان, فیہما من کل فاکہۃ زوجان, دونوں باغوں میں ہر پھل کی دو قسمیں, اپنے رب کے کن کن انعامات کو تم جھٹلاؤ گے. جنتی لوگ ایسے فرشوں پر تکیے لگا کر بیٹھے ہوں گے جن کے استر دویز ریشم کے ہوں گے, اور باغوں کی ڈالیاں پھلوں سے جھکی پڑی ہوں گی. متقین علی فرش بتعینها من استبرق وجنح الجنتین دان, فبی آلائی ربکما تکذبان, فیہن قاصرات الطرف, اور اس میں نظریں جھکا کر بیٹھی ہوئی ہوں گی کون؟ ان نعمتوں کے درمیان شرمیلی نگاہوں والیاں ہوں گی جنہیں جنتیوں سے پہلے کبھی کسی انسان جو جن نے چھوا نہ ہوگا. اپنے رب کی کن کی نعمتوں کو تم جھٹلاؤ گے؟ ایسی خوبصورت جیسے ہیرے اور موتی, اپنے رب کی کن کن انعامات کو تم جھٹلاؤ گے؟ جنت میں ہوں گی آپ ہیرے کی کنی, شاعروں نے تو شاعری میں کہہ دیا نا, ہیرے کی کنیاں اور پھولوں کی پتیاں اور پتہ نہیں کیا, جنت کی عورت ہوگی. کانہن الیاقوت والمرجان, یاقوت کس رنگ کا ہوتا ہے پتھر, کسی کو یاد ہے؟ پتھروں کے نام ہے یاقوت اور مرجان, موتی پل, یعنی آپ ریڈ اور وائٹ موتی کی بنی ہوگی. کیا اس کی قیمت نہیں دینی؟ اسی لیے فرمایا حل جزا الحسان الحسان, نیکی کا بدلہ نیکی کے سوا اور کیا ہو سکتا ہے؟ پھر جن دو ان سپنے رب کے کن کن اوصاف حمیدہ کا تم انکار کرو گے, اور ان دو باغوں کے علاوہ دو باغ اور ہوں گے, اور اپنے رب کے کن کن انعامات کا تم انکار کرو گے, کس کو چھٹلاؤ گے؟ گھنے سرسبز و شاداب باغ, فبی آلائی ربکما تکذبان, فیہما عینان نضاحتان, دونوں باغوں میں دو چشمے فواروں کی طرح ابلتے ہوئے. فبی آلائی ربکما تکذبان, فیہما فاکہۃ و نخل و رمان, ان میں بکثرت پھل اور کھجوریں اور انار. فبی آلائی ربکما تکذبان, فیہن خیرات حسان, ان نعمتوں کے درمیان خوبصورت اور خوبصورت بیویاں. اپنے رب کے کن کن انعامات کو تم جھٹلاؤ گے؟ حور مقصورات فی الخیام, خیموں میں ٹھہرائی بھی حوریں, اپنے رب کی کن کن نعمتوں کو تم جھٹلاؤ گے؟ ان جنتیوں سے پہلے کبھی کسی انسان یا جن نے ان کو نہ چھوا ہوگا. اپنے رب کے کن کن انعامات کو تم جھٹلاؤ گے؟ وہ جنتی سبز قالینوں اور نفیس و نادر فرشوں پر تکیے لگا کر بیٹھیں گے. فبی آلائی ربکما تکذبان, پھر اپنے رب کی کن کن نعمتوں کو تم جھٹلاؤ گے؟ تبارک اسم ربک ذی الجلال والاکرام, بڑی برکت والا ہے تیرے رب جلیل و کریم کا نام. یہ صورت واقعی انسان کو اللہ سے محبت کرنا سکھاتی ہے. اتنی نعمتیں اس کی, اور جس کو ہم پڑھتے اور سنتے ہیں ساری اچھی لگی ہیں آپ کو, بس ایک شاید سن کر آپ کا دل میلا ہو گیا, اور وہ تھی حورن مقصوراتن فی الخیام. کئی لوگ سوچ رہے ہوں گے کہ حوروں کے اوپر ہم کیا اللہ کا شکر ادا کریں, اور لفظ حور آتے ہی ہمارے اندر سے وہ الٹے سیدھے جذبے نکلتے ہیں, تو ہم کہتے ہیں کہ بس یہ جنت میں حوریں کیوں ہیں, اب مردوں کو حوریں ملیں گے ہمیں کیا ملے گا, آپ کو مرد ملیں گے جن کے پاس حوریں ہوں گی. دیکھیے اللہ تعالیٰ نے جنت کے جذبات دنیا سے فرق رکھے ہیں. جنت کی حوریں جو ہے نا وہ جنتی عورتوں کی غلام ہوں گی, اور آپ تو لاکھ شکر کیجئے شاپنگ کرنے کے پیچھے سے فکر ہی نہیں, اس نے کھانا کھلا دیا, آپ وہاں سے فون کریں مجھے لیٹ ہو رہی ہے ذرا ان کو کھانا بنا کے کھلا دو, بزی رکھیں گی ان کو, آپ کے مردوں کا آپ کے اوپر کوئی نظر ہی نہیں رکھنی پڑے گی. تو شکر کرے اللہ نے آپ کی مدد کے لیے تیار رکھا ہوا ہے. جیسے وہ کچھ سسٹرز ہیں نا تو وہ کہتی ہیں کام بہت ہے گھر میں, تو ان کے ہسبینڈ کیا کہتے ہیں, لے آؤں کوئی ہیلپر, پھر دیکھیں ذرا جو غصہ آتا ہے. اب مجھے آپ سے ایک مشورہ کرنا ہے, میرا دل چاہ رہا ہے کہ اب سے آگے جتنی بھی صورتیں ہیں ساتھ ساتھ ہم اس کی تلاوت ویڈیوز کے ساتھ بھی دیکھیں, تو اس کے لیے آپ کو تھوڑا سا وقت کا صدقہ کرنا پڑے گا, کیونکہ آپ کو پتا ابھی ہم نے پڑھی, اب جب سنیں گے تقریباً اتنا ہی وقت ہمیں لگے گا. تو آپ چاہتے ہیں کہ تھوڑا سا کھلا ہاتھ کر کے ان تین پاروں کی زیادہ سے زیادہ صورتیں ہم ساتھ پڑھ لیں. ایک یہ بھی ہو سکتا ہے کہ بعد میں سارا اکٹھا سنا دکھا دوں پر وہ ایک فیلنگ نہیں آئے گی نا, تو اس پہ آپ تھوڑا سا جتنا وقت ادھر لگ رہا ہے بس اتنا وقت اوپر نیچے ہمارا ہوگا. جی شروع کریں.